أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وآله الطيبين الطاهرين، أما بعد. پیارے دوستوں اور ہمارے اس کاریکرم کے سارے درشکوں، آپ سبھی کو میرا پیار بھرا سلام. ہم اپنے آج کے کاریکرم میں قضا نمازوں کے بارے میں بات چیت کریں گے، یعنی ہمارے آج کے کاریکرم کا شیرشک ہوگا قضا نمازیں. جیسا کہ ہم اور آپ سبھی یہ جانتے ہیں کہ ایک مسلمان ویکتی کے لیے آوشک یہ ہے، اس پر واجب یہ ہے کہ وہ اپنے جیون میں وہ نمازیں جو اس کے اوپر واجب ہوتی ہیں ان کو اپنی نردھارت سمے سیما کے اندر انجام دے، اور یہ ایک سچے مسلمان کا دائتو ہے. انسان کو یہ پریتن کرنا چاہیے کہ جہاں تک سمبھو ہو نماز کو دیری سے نہ پڑھے، بلکہ اس کے سمے کے اندر ہی انجام دے. اور جس کے بارے میں ہم اگر اپنی حدیث کی کتابوں میں اور قرآن کے بارے میں بھی اور قرآن میں بھی دیکھیں، تو ہمیں بہت ادھک یہ دکھائی دیتا ہے کہ جہاں پر ایشور نے انسان سے یہ چاہا ہے کہ وہ اپنی نماز کو سمے کے اوپر انجام دے. جیسے کہ حدیث میں ہے، لا تنالو شفاعتی من استخف بالصلاۃ، کہ جو ویکتی نماز کو ہلکا سمجھے. نماز کو ہلکا سمجھنے کا تاتپر یا ارتھ یہ نہیں ہے کہ انسان نماز نہ پڑھے، بلکہ اس کا تاتپر یا ارتھ یہ ہے کہ انسان نماز کو اس کے سمے پر نہ پڑھے. تو ہمارے معصومین یہ کہہ رہے ہیں کہ اگر کوئی انسان نماز کو ہلکا سمجھتا ہے تو اس کو قیامت کے سمے میں ہماری شفاعت نصیب نہیں ہوگی. جیسے کہ ہم قرآن بھی یہ پڑھتے ہیں کہ جب نرک واسیوں سے یہ پرشن کیا جاتا ہے تو کہ آخر ایسا کیا ہوا کہ تم کو نرک میں ڈالا گیا، تو وہ کہتے ہوئے دکھائی دیتے ہیں، لم نکو من المصلین، کہ ہم لوگ نماز پڑھنے والوں میں سے نہیں تھے، نمازی نہیں تھے. تو نماز کا مہتو بہت ادھک ہے، انسان کو نماز سمے پر پڑھنا چاہیے. اب چونکہ جب کہا یہ گیا ہے کہ نماز کسی صورت میں چھوڑی نہیں جا سکتی ہے، لیکن انسان کا جیون ایسا ہے کہ کبھی کبھی کچھ کارن ایسے آ جاتے ہیں جن کے کارن وش انسان نماز کی سمے سیما کے اندر، یعنی وہ سمے سیما جو نردھارت کی گئی ہے ہر نماز کے لیے، اس کے اندر کسی کارنوش وہ نماز نہیں پڑھ پاتا ہے، یعنی اس کی نماز اس سمے میں چھوٹ جاتی ہے. اس کے بعد کیا کیا جائے؟ اب ہماری نماز چھوٹ گئی ہے، کوئی بھی کارن رہا ہو، ہم نے نماز نہیں پڑھی ہے، اس کے بعد کیا کیا جائے؟ یہیں سے جو ادھیائے کھل گیا آتا ہے، یعنی جب سمے سیما کے اندر نماز نہیں پڑھے گی اس کے بعد کیا، جب یہ پرشن اٹھتا ہے تو اس کے بعد جس ادھیائے کو کھولا جاتا ہے فقہ کے علم میں، اس کو کہا جاتا ہے قضا نماز. یعنی اگر نماز سمے پہ نہیں پڑھی گئی تو اس کے بعد جو نماز ہوگی اس کو نماز قضا کہا جائے گا. دو استھان یا دو صورتیں ایسی ہوتی ہیں کہ جب انسان کے اوپر نماز کو قضا پڑھنا واجب ہو جاتا ہے. سب سے پہلا استھان یا سب سے پہلی استھتی کہ جب انسان کے لیے نماز کو قضا پڑھنا واجب ہے، وہ یہ ہے کہ انسان کے اوپر ایک نماز واجب تھی، ایک نردھارت سمے تھا، اس نردھارت سمے میں اس نے اس نماز کو نہیں پڑھا. اب جب اس نے اس نردھارت سمے میں اس نماز کو نہیں پڑھا اور سمے نکل گیا ہے، تو اس سمے کے بعد اس نماز کی قضا اس کے اوپر واجب ہوگی. جیسے کہ صبح کی نماز کے لیے واجب یہ ہے کہ سورج نکلنے سے پہلے تک انسان صبح کی نماز کو پڑھ لے، یہ اس کی نردھارت سمے سیما ہے. انسان کسی کارن وش اس نردھارت سمے سیما میں صبح کی نماز نہیں پڑھتا ہے، کہ واجب یہ ہے کہ وہ قضا نماز کو انجام دے. دوسری صورت یا دوسری استھتی جہاں پر انسان کے لیے واجب یہ ہوتا ہے کہ نماز کو قضا کرے وہ یہ ہے کہ انسان نے نردھارت سمے سیما میں نماز پڑھی تو تھی، لیکن سمے سیما نکل جانے کے بعد اس کو یہ سمجھ میں آتا ہے کہ اس نے جو نماز پڑھی تھی وہ غلط تھی، مثلا بنا وضو کے نماز پڑھ لی تھی، یا نجس کپڑے میں نماز پڑھ لی تھی، یا اسی طرح کوئی اور کارن تھا جس کے کارن اس کی نماز باطل تھی۔ تو اگر سمے نکل جانے کے بعد اس کو یہ پتہ چلتا ہے کہ وہ سمے کے اندر جو نماز اس نے پڑھی تھی وہ نماز کسی بھی کارن سے باطل تھی، تو اب سمے کے بعد اس کو اس نماز کی قضا کرنی ہوگی۔ تو یہ تو ہوئی قضا کس کن استھتیوں میں کی جائے گی۔ اس کے بعد جب قضا کا مسئلہ آتا ہے تو یہ ہے کہ انسان کے اوپر جب نماز کوئی قضا ہو جاتی ہے تو احتیاط یہ ہے کہ جب انسان کی نماز قضا ہو جائے تو جتنی جلدی سمبھو ہو سکے اس نماز کو اپنی وہ ادا کرے، یعنی جیسے ہی نماز قضا ہوئی، جیسے ہی اس کے بعد اس کو سمے ملے اپنی نماز کو وہ قضا پڑھ لے۔ لیکن اگر وہ دیر کر دے تو اس میں کوئی آپتی کوئی حرج نہیں ہے، یعنی بہتر یہ ہے کہ سمے کے ساتھ جیسے ہی اس کو سمے میں ملے ویسے ہی پڑھے، لیکن اگر دیر بھی کر رہا ہے تو اس کے اندر اس میں کوئی آپتی نہیں ہے۔ انسان ایک نماز کو چھوڑ دیتا ہے، ایک نماز کو قضا کر دیتا ہے، سمے کے اندر نہیں پڑھتا ہے تو اس کی کچھ استھتیاں ہو سکتی ہیں، یعنی ایک طرف انسان ہے ایک طرف قضا نماز ہے، تو اس کی کچھ استھتیاں ہو سکتی ہیں جس کو ہم آپ کے سامنے ایک کے بعد ایک پیش کر رہے ہیں اور اس کے بارے میں وسترت روپ سے آپ کے سامنے بیان کریں گے۔ سب سے پہلی چیز یہ ہے کہ انسان کو پتہ ہے کہ اس نے کوئی بھی نماز چھوڑی ہی نہیں ہے، یعنی اس کو اپنے بارے میں پتہ ہے کہ اس کا جیون ایسا تھا کہ اس نے اپنے جیون میں ہر سمے کی نماز کو اس کی نردھارت سمے سیما کے اندر ہی انجام دیا ہے۔ تو جب اس کو یقین تھا اس بات کا، اس کی ذمہ داری کیا ہے، اس کے اوپر قضا نماز واجب نہیں ہے، اس کو دوبارہ کوئی نماز پڑھنے کی آوشیکتا نہیں ہے۔ دوسری استھتی یہ ہو سکتی ہے کہ انسان کو اپنے جیون میں شک ہے، سندیہ ہے، شنکا ہے کہ پتہ نہیں میں نے نماز کچھ نمازیں چھوڑی ہیں یا نہیں چھوڑی ہیں، ہماری کوئی نماز قضا ہوئی ہے یا نہیں ہوئی، یعنی یہ شنکا ہے، شک ہے، اس کو یقین نہیں ہے، وشواس نہیں ہے اس بات کا کہ اس نے کوئی نماز چھوڑی تھی۔ تو اگر وشواس چھوڑے جانے کا نہیں ہے تو اس کے اوپر کوئی نماز کوئی ذمہ داری واجب نہیں ہے، یعنی اس کو نماز قضا کرنے کی آوشیکتا نہیں ہے۔ تیسری استھتی یہ ہو سکتی ہے کہ انسان کو سمبھاونا یہ ہے، اس کو لگتا یہ ہے کہ میں نے کچھ نمازیں چھوڑی ہیں، کچھ نمازیں ایسی ہیں جو میری قضا ہو گئی تھیں، یعنی سمبھاونا ہے، نہ اس کو پورن روپ سے وشواس ہے اس بات کا کہ اس نے نماز چھوڑی ہے اور نہ ہی اس بات کا پورن روپ سے وشواس ہے کہ اس نے کوئی نماز نہیں چھوڑی ہے، بیچ بیچ میں ہے، اس کو لگتا ہے کہ شاید میں نے کوئی نماز چھوڑ دی ہے، کوئی نماز قضا ہو گئی ہے۔ تو ایسی صورت میں اس کی استھتی کیا ہے؟ تو ایسی صورت میں ہمارے فقہا یہ کہتے ہیں کہ احتیاطاً مستحب یہ ہے کہ وہ جن ماترا بھر اس کو لگتا یہ ہے کہ میں نے نمازوں کو چھوڑ دیا تھا، میری کچھ نمازیں قضا ہو گئی تھیں، ان نمازوں کی وہ قضا کرے، یہ اس کے لیے احتیاط مستحب ہے۔ اس کے بعد کی استھتی جو ہمارے جیون میں پیش آ سکتی ہے وہ یہ کہ ہم کو پتہ ہے، ہم کو وشواس ہے، ہم کو یقین ہے اس بات کا کہ ہماری نمازیں قضا ہوئی ہیں، ہم کو پتہ ہے کہ ہم نے اپنے جیون میں کچھ نمازیں قضا کی ہیں، لیکن اس کے بعد ہم کو یہ نہیں پتہ ہے کتنی نمازیں قضا ہوئی ہیں۔ یہ ہم کو معلوم ہے کہ ہماری نماز جیون میں قضا ہوئی ہیں، مان لیجئے ہماری 15 سال کے جیون میں کچھ نمازیں قضا ہوئی ہیں، ہم کو اس بات کا وشواس ہے، لیکن جو نمازیں قضا ہوئی ہیں وہ کتنی ہیں، کون کون سی نمازیں ہیں، کتنی رکعتیں ہیں، یہ نہیں پتہ ہے ہم کو۔ تو ایسی صورت میں، ایسی استھتی میں ہمارا فریضہ کیا ہوگا، ہمارا دائتو کیا ہوگا، ہماری ذمہ داری کیا ہوگی؟ تو یہاں پر ہمارے فقہا یہ کہتے ہیں کہ جب انسان کو اس بات کا پتہ نہ ہو کہ اس نے کتنی نمازیں چھوڑی ہیں تو جو کم سے کم رکعتیں ہو سکتی ہیں ان کو پڑھ لے وہی کافی ہوگا۔ جیسے کہ اگر اس کو یہ لگتا ہے کہ اگر ہم 15 نمازیں پڑھ لیں تو ہمیں یہ پتہ چل جائے گا، ہمیں یہ وشواس ہو جائے گا کہ ہم نے اپنی ذمہ داری پوری کر لی ہے، تو اس کو کم سے کم 15 نمازیں پڑھ لینی چاہیے، یعنی 15 نمازوں کی قضا کر لینا چاہیے۔ اگر وہ ایسا کرتا ہے تو اس کی ذمہ داری پوری ہو جائے گی اور اس کے بعد اس کے اوپر کوئی اور الگ سے بوجھ نہیں رہ جائے گا۔ उसके बाद एक और जो स्थिति आ सकती है वो ये है कि इंसान ये जानता है कि उसने अपने जीवन में नमाज़ों को क़ज़ा किया है। अपने बारे में हर इंसान बेहतर जानता है, उसको ये पता है कि हमने अपने जीवन में कुछ नमाज़ों को क़ज़ा किया है, और उसको ये भी पता है कितनी नमाज़ों को क़ज़ा किया है। जैसे कि उसको इस बात का पता है कि अगर मान लीजिए मैंने 50 साल का जीवन व्यतीत किया है, तो इस 50 सालों में मेरी 20 नमाज़ें क़ज़ा हुई हैं। यानी उसको ये भी पता है कि नमाज़ मैंने क़ज़ा की है, दूसरी तरफ इस बात का भी यकीन है, इस बात का भी विश्वास है कि 20 ही नमाज़ें मेरी क़ज़ा हुई हैं। तो ऐसी सूरत में उसकी ज़िम्मेदारी ये है कि वो उन 20 नमाज़ों की क़ज़ा अदा कर दे, यही उसके लिए काफ़ी होगा, उसके अलावा उसको कुछ करने की आवश्यकता नहीं है। उसके बाद ये तो उस स्थिति में पेश आया कि जब हमको नमाज के बारे में हमारी स्थिति क्या है, उसके बाद अब नमाज़ पढ़ने की ज़िम्मेदारी ये आती है, कैसे क़ज़ा नमाज़ पढ़ी जाए। तो हमारे फुकहा यहाँ पर ये कहते हैं कि जिस समय इंसान क़ज़ा नमाज़ को अदा कर रहा है यानी पढ़ रहा है, उस समय नमाज़ों के बीच में तरतीब और क्रम के ध्यान रखने की आवश्यकता नहीं है। क्रम के ध्यान रखने की आवश्यकता नहीं, क्या मतलब? यानी एक मिसाल दे रहा हूँ, बात बहुत स्पष्ट रहेगी इंशाल्लाह। जैसे कि अगर इंसान को इस बात का यकीन था, इस बात का विश्वास था कि एक दिन उसने असर की नमाज़ छोड़ दी थी, कोई विशेष दिन था, उसने जोहर की नमाज़ पढ़ी और असर की नमाज़ छूट गई, उसके बाद किसी दूसरे दिन किसी और दिन उसने जोहर की नमाज़ छोड़ दी, तो अब जिस समय वो अदा कर रहा है नमाज़, यानी उसकी क़ज़ा पढ़ना चाह रहा है, तो उसके लिए ये आवश्यक नहीं कि चूंकि उसकी पहले असर की नमाज़ छूटी थी इसलिए पहले असर की नमाज़ पढ़े या उसके बाद जोहर की नमाज़ पढ़े, ये ज़रूरी नहीं। बल्कि वो इस तरह से भी पढ़ सकता है कि पहले वो जोहर की नमाज़ पढ़ ले, उसके बाद असर की नमाज़ को क़ज़ा पढ़ ले। हाँ, लेकिन वो नमाज़ें जिनके अंदर क्रम का ध्यान रखा जाना आवश्यक है, जैसे अगर जोहर और असर की एक दिन की नमाज़ पढ़ी जा रही, तो आवश्यक ये है कि पहले जोहर की नमाज़ पढ़ी जाए, बाद में असर की नमाज़ पढ़ी जाए। तो अगर इस रूप से इंसान की नमाज़ें क़ज़ा होती हैं, यानी एक ही दिन में जोहर और असर की नमाज़ दोनों क़ज़ा हो गई है, तो ऐसी सूरत में, ऐसी स्थिति में जब इंसान उस नमाज़ को अदा करना चाहेगा, तो उसके लिए आवश्यक ये होगा कि पहले जोहर की नमाज़ पढ़े, उसके बाद असर की नमाज़ पढ़े। यानी इस स्थिति में उसको क्रम का ध्यान रखना आवश्यक होगा। उसके बाद जो मसला आता है वो ये है कि जब इंसान क़ज़ा नमाज़ पढ़ने की स्थिति में आ गया है, तो क्या क़ज़ा नमाज़ का फुरादा पढ़ा जाना आवश्यक है? यहाँ पर हमारे फुकहा ये कहते हैं कि इंसान अगर क़ज़ा नमाज़ पढ़ना चाहता है तो अपनी क़ज़ा नमाज़ को जमात से भी पढ़ सकता है। यानी अगर उसकी मान लीजिए जोहर की नमाज़ या सुबह की नमाज़ क़ज़ा हुई थी, तो अगर कोई जमात हो रही है तो उसमें भी वो अपनी क़ज़ा की नियत से उस नमाज़ को पढ़ सकता है। और उसमें एक और बात भी आगे आती है, वो ये है कि इंसान को ऐसी स्थिति में कि जब वो क़ज़ा नमाज़ को जमात से पढ़ रहा है, तो इस बात का ध्यान देने की आवश्यकता नहीं है कि जो इमाम नमाज़ पढ़ रहा हो वही मामूम नमाज़ पढ़ रहा हो। यानी अगर इमाम जोहर की नमाज़ पढ़ रहा है, तो मैं अगर जोहर की क़ज़ा करूँ तभी क़ज़ा होगी, दूसरी नमाज नहीं पढ़ सकता हूँ, नहीं। बल्कि अगर इमाम अगर जोहर की नमाज़ पढ़ रहा है, तो मैं उसके पीछे मान लीजिए सुबह की नमाज़ अपनी क़ज़ा की नियत से भी पढ़ सकता हूँ। इसमें नमाज का एक होना, नमाज का समान होना, नमाज का समानांतर होना आवश्यक नहीं है। उसके बाद नमाज मुसाफिर या यात्री की नमाज का मसला आता है। अगर कोई इंसान यात्री है, उसने यात्रा में अपनी नमाज को क़ज़ा कर दिया है, अब वो अपनी यात्रा से पलट के आ गया है, अपने शहर में, अपने वतन में, तो अब अगर वो क़ज़ा करना चाहे तो उसकी नमाज़ की स्थिति क्या होगी? क्योंकि हमने जैसे आपको पिछले किसी कार्यक्रम में बताया था कि यात्री की 4 रकती नमाज़ें कसर होकर 2 रकत बन जाती है। अब इस यात्री ने अपनी यात्रा के अय्याम में, यात्रा के दिनों में, यात्रा की अवधि में अपनी मान लीजिए ईशा की नमाज़ को छोड़ दिया था, क़ज़ा हो गई थी, तो हमारे फुकहा ये कहते हैं कि भले ही इसने यात्रा के दिनों में छोड़ा था और पढ़ना चाहता है वतन में, लेकिन फिर भी इसको अपनी ईशा की नमाज़ को जो कसर थी 2 ही रकात पढ़ना होगा, भले ही वो अपने वतन में नमाज़ पढ़ रहा है। इसके जस्ट उलट भी मसला आता है कि अगर कोई इंसान अपने वतन से यात्रा पर जाता है और यात्रा कर रहा है, अगर वो उस यात्रा में अपनी किसी पुरानी कज़ा नमाज को पढ़ना चाहता है जो उसने अपने वतन में कज़ा की थी, तो अगर यात्रा में पढ़ना चाहता है तो उसको 4 रकत ही नमाज 4 रकत ही पढ़ना होगी, ऐसा नहीं कि वो कज़ा नमाज को 2 रकत पढ़ दे। इसके बाद नमाज में जो मसला आ सकता है वो ये है कि जैसे हमने आपको बताया था कि जिस समय इंसान अपनी नमाज को कज़ा कर रहा है, कि नमाज कि जो कज़ा पढ़ना है उसके लिए कोई निश्चित निर्धारित समय सीमा नहीं बयान की गई है। यानी क्या मतलब, यानी किसी भी कज़ा नमाज को किसी भी समय में पढ़ सकता है। जैसे अगर मान लीजिए किसी ने सुबह की नमाज को अपने कज़ा कर दी है तो वो रात के 12 बजे उस नमाज की कज़ा पढ़ सकता है, या मग़रिब की नमाज अगर उसने कज़ा कर दी तो सुबह 4 बजे भी वो अपनी नमाज को कज़ा कर सकता है। तो ये वो मसले थे जो कज़ा से संबंधित थे, कज़ा की आम नमाज़ों से संबंधित है। इसके बाद जो मसाइल पैदा होते हैं वो हैं कि अगर माँ बाप की नमाज़ कज़ा हो जाए तो उसकी स्थिति क्या होगी। इसके बारे में मसाइल हैं और कुछ चीज़ें हैं जो आपके सामने इंशाअल्लाह हम अपने अगले कार्यक्रम में बयान करेंगे। तब तक के लिए हमारी प्रतीक्षा कीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।